यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोशी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने आकलन। नुवाकोट स्थित ताँदी खोलाको पुल पुननिर्माण गरी सञ्चालनमा धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सड़क सम्पर्क जोड़ियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक शाह नियुक्त। चीनमा कार्गो जहाजमा आगो लाग्दा 25 जनाको मृत्यु। र ओमानलाई 87 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश उपाधिका लागि शनिबार यूएईसँग प्रतिस्पर्धा गर्ने।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले असो 6-10 गतेसम्म हुने संयुक्त राष्ट्रसंघको 81 महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटिको बैठकमा सहभागी हुने, नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
संयुक्त राष्ट्रसंघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहका 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। सांसदहरूले भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्र बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भोटेकोशी बाढ़ीका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सांसद मोहन आचार्यले बाढ़ीका कारण प्रभावित बालबालिकाको शिक्षाका लागि विशेष प्याकेजको व्यवस्था गर्न, उद्योगी व्यवसायका लागि पनि राहत प्याकेजको व्यवस्था गर्ने, घटनाले धेरै क्षति भएका स्थानमा बीमालाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भोटेघोसी बाढ़ीका कारण देशले बेहोर्नु परेको अपूरणीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउन लाग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भोटेघोसी बाढ़ीले नागरिकहरू पीड़ित भइरहेको अवस्थामा अर्कातिर ग्यास अभावले थप पीड़ामा पुगेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका नागरिकका परिवार अझै पनि उनीहरू जीवितै फर्कने आशामा रहेकाले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले भोटेकोसी बाढ़ीबाट प्रभावित तथा सहारा विहीन भएका नागरिकलाई सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले जेन्जी विद्रोहका बेला मृतकका आफन्त र घाइतेहरूसँग गरिएका सम्झौता पूरा गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। खाना पकाउने एलपी ग्यास अभावका कारण कैयौं नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था आएको प्रति ध्यानकर्षण गराउँदै सहज उपलब्धताको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यस्तै सांसदहरूले विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण बाढ़ीले बगाएर नागरिकहरू बेपत्ता भएको, पहिरोले घर भत्काउँदा कैयौं घर परिवार विस्थापित हुनु परेको लगायतका विषयमा सरकारको ध्यानकर्षण गराउँदै पीड़ितहरूको खोज उद्धार तथा उचित राहत र पुनस्थापनाका लागि पहल गर्न माग गर्नुभयो। बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेउट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गरिएको छ। यसै गरी बैठकले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 26 गते शुक्रबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको आजको बैठकमा समय मागेर कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रश्न पार्नुभयो। उहाँले भदौ 23 गते जेन्जी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रश्न पार्नुभयो। सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले कानून मन्त्री गौतमले कानून बनाउन राष्ट्रिय सभाले असहयोग गरेको भनी समाचारमा आएको विषयप्रति आपत्ति जनाउनु भएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपत्तिका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। बैठकमा सांसदहरूले भोटेकोसी बाढ़ी प्रभावितको क्षतिको वैज्ञानिक मूल्यांकन गरिनुपर्ने, जलवायु अनुकूलन कार्यक्रम प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले खाना पकाउने ग्यासको कालो बजारी रोक्नुपर्ने, बाढ़ी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको आपूर्ति गरिनुपर्ने र राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सुत्केरी हुन भर्ना भएकी महिलालाई पैसा नभएका कारण अस्पतालबाट निकालेकोमा आपत्ति जनाउँदै अस्पताललाई कार्यवाही गर्न माग समेत गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गते बुधबार सभा 1 बजे बस्नेछ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्री शाहले शपथ लिनुभएको हो। यसअघि आजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको थियो। भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले बगाएको ताँदी खोलाको पुल पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ। पुल सञ्चालनमा आएसँगै धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीबाट अवरूद्ध सड़क सञ्चालनमा ल्याउन नेपाली सेना र सड़क विभागको सहकार्यमा ताँदी खोलामा ट्रिपल सिंगल रिइन्फोर्स्ड प्रकारको पुल निर्माण गरिएको थियो। लम्बाई 57.9 मिटर र चौडाई 5.5 मिटर रहेको पुलको भार वहन क्षमता 60 टन रहेको नेपाली सेनाले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रमा अवरूद्ध सड़क भदौ महिनाभित्रै यातायात सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र बनाइएको छ। कृष्णभीरमा पहाड़ काटेर करिब 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न 10 वटा मेसिन र 30 जना कर्मचारी खटिएका छन्। सशस्त्र प्रहरी बल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक 12-14 घण्टासम्म काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नयाँ ट्र्याकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ। यस मार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाउने र दुवै दुईतर्फी यातायात खुलाउने काम भइरहेको छ। यसै क्रममा सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरी कृष्णवीरको पहाड़ काटेर 250 मिटर नयाँ ट्र्याक बनाउने पहिलो विकल्प सुझाएका थिए। कृष्णवीर क्षेत्रमा बाटो अवरूद्ध हुँदा काठमाण्डु उपत्यकामा ग्यास चिनी लगायतका अत्यावश्यक सामग्रीको अभाव देखिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन्। सिंहदरबार स्थित कंग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढ़ीपछिको खोज उद्धार र राहतमा अहिलेसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमी कमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ। काम गर्ने सिलसिलामा केही कमी कमजोरी रहे शुरूआती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो। बैठकपछि नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उपनेता पद्म अर्यालले संचारकर्मीलाई जानकारी दिनुभयो। बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरबार विहीनलाई तत्काल अस्थायी पुनर्स्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ। सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकले निर्णय गरेको छ। विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने स्पष्ट पारिएको छ। बैठकमा कंग्रेस एमाले नेपाल कम्युनिष्ट पार्टी श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारी सहभागी हुनुहुन्थ्यो। संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी प्रारूप महासन्धि अन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफमा यथाशक्य छिटो सम्बोधन गर्ने विषयमा कोषका संचालक समितिले पहल गरिरहेको जनाएको छ। विनाशकारी भोटेकोशी बाढ़ीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ 15 गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गरी पठाएको हो। हानि र नोक्सानी सम्बोधन कोषको संचालक समितिको सह अध्यक्षको हैसियतमा आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोशी बाढ़ीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गर्नुका साथै पत्र मार्फत नेपाली जनताप्रति अटुट ऐक्यबद्धता प्रकट गरिएको छ। प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि संचालक समितिले कोषको विद्यमान जनादेश ढाँचा संरचना नीति र प्रक्रियाहरू भित्रका विकल्प पहरूमा विचार गर्न सिफारिश गरेको जनाएको छ। पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्यांकन आधिकारिक तथ्याङ्क उपग्रह स्याटेलाइट जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ। सांसदहरूले जलवायु परिवर्तनका चुनौती र संकटहरूको सामना गर्न भू राजनीतिक सहकार्य सहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरूले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकाले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताउनुभयो। विपदपछिको वातावरणीय पुनस्थापनासँगै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षति पूर्तिको मुद्दा सशक्त रूपमा उठाउनु पर्नेमा पनि सांसदहरूले जोड़ दिनुभयो। बैठकमा वातावरण विज्ञहरूले नेपालमा विपदपछि कृषिमा किसानको निर्भरता र विपद जोखिम सामना गर्ने क्षमताका आधारमा क्षतिपूर्ति तथा पुनर्स्थापनामा लक्षित लगानी गर्नुपर्ने सुझाव दिनुभयो। कृषि तथा विपद नीति र जलवायु वित्त मार्फत विपद जोखिम न्यूनीकरण तथा उत्थानशीलता निर्माणका कार्यलाई प्राथमिकता दिनुपर्ने समेत विज्ञहरूले बताउनुभयो। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिहरूले बाढ़ीका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज सहित रसुवा र नुवाकोटका जैविक विविधता दुर्लभ वन्यजन्तु तथा 461 हेक्टर वन क्षेत्रमा क्षति पुगेको जानकारी दिनुभयो। बैतडीमा निरन्तर वर्षाको कारण बाढ़ी पहिरो र नदी कटानले 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। बैतडीका सिंगास गाउँपालिका डिलासैनी गाउँपालिका सुर्नैया गाउँपालिका र पुरचौड़ी नगरपालिकाका नागरिक उच्च जोखिममा रहेका छन् भने त्यस्ता जोखिमयुक्त बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरणका लागि स्थानीय तहहरूले काम गरिरहेको जनाएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीका नदी तटीय क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि बस्ती सार्ने तयारी भइरहेको छ। सिगास गाउँपालिका वडा नम्बर 5 र 6 पर्ने सेती नदी किनार ढुङ्गाड आसपासका तटीय क्षेत्रमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि उक्त क्षेत्रमा बसोबास गर्ने 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अर्याल।
प्राथमिकता त्यही हेरेर अब मान्छेलाई स्थानान्तरण गर्नुपर्ने कुरा गर्ने मैले वान बाई वान कुरा गर्दाखेरि सेती नदीको दबाव बढेर त्यहाँ चाहिँ बस्तीहरू जोखिममा छन्।
यस्तै जिल्लाको समेलिया नदीमा समेत जलस्तर बढ्दै गएपछि डिलासिनी गाउँपालिका वडा नम्बर 1 र 2 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। वडा नम्बर 1 का वडाध्यक्ष कृष्ण कुमार धामी,
अहिलेसम्म मैले बुझ्दा जो त्यो चर्किएको ठाउँ भत्किएको ठाउँ हेर्दा जोखिम नै छ। वडा कार्यालयबाट पनि सूचना प्रकाशित गरिसके, परली चौकी सीमाबाट परली सहित लिएर त्यसको अध्ययन अवलोकन गर्यो।
यस्तै पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार राय,
पहिरो परेको कहीँ जोखिम रहेको त्यस्ताहरू छ, तिनीहरूलाई चाहिँ अब सुरक्षित स्थानमा सार्नदेखि लिएर सबै हामीले गरिरहेका छौँ र निरन्तर सूचना पर्व आएको हाम्रो चौकी लेभलदेखि लिएर सबै लागू गरेर सम्पर्क सजग रहनु सतर्क रहनु।
जिल्लाको सुर्नय गाउँपालिका वडा नम्बर 4, 8, 6 समेत पहिरोको उच्च जोखिम रहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदका समयमा ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी सब गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 सब अट्ने क्षमताको सब गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा सब गृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढ़ाइनेछ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 सब व्यवस्थापन गर्न सक्ने क्षमताको सब गृह निर्माण तथा क्षमता विस्तार गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलवासेले आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलवासेले नेपालको संविधान बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको आयोगका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ। सभामुख डोलप्रसाद अरियालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोगिरहनु परेको बताउनु भएको छ। दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख अरियालले यही भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीको मूल कारण विश्वव्यापी जलवायु परिवर्तन भएकाले जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्ने समय आएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उहाँले फैसला कार्यान्वयनका क्रममा कतिपय विषयमा समस्या देखिएको र त्यसका लागि नीतिगत रूपमा स्पष्ट हुनुपर्ने आवश्यकता औल्याउनुभयो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। नदी किनारका धेरै जसो वनलाई बरसातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ भने त्यसबाट नजिकका बस्तीहरू समेत जोखिममा परेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कर्णाली नदी किनारमा रहेका सत्ती कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना भुराखानी सामुदायिक वन, रानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल,
धेरै भएको छ, पानी राम्रोसँग पर्ने हो भने पार्कदेखि तलपट्टि 5 नम्बर वार्ड 6, 7, 8, 9 एकदमै क्षति हुने सम्भावना देखिएको छ। अब माथि पहाडमा पानी परेन भने हामी सुरक्षित छौँ।
भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्। तर अहिलेसम्म केही काम हुन सकेको छैन। अध्यक्ष रावल,
स्थानीय सरकार, केन्द्र, प्रदेश, उहाँहरू आउने हेर्ने जाने मात्र हो। अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। 4-5 वर्ष अगाडिदेखि नै नदी
त्यस स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टिकापुर नगरपालिकाको वडा नम्बर 5-9 क्षति पुगाउने देखिन्छ। त्यसका साथै सत्ती कर्णाली सामुदायिक वन क्षेत्र पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी,
वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ। चातुरा सत्ती वन गाउँको नदी पनि कटान भइरहेको छ। डल्लो बस्तीको लागि एकदमै जोखिम रहेको, नियन्त्रणका लागि बारम्बार
रानी जमरा कुमिरेतुका आयोजनामा पनि जानकारी गराएका छौँ। उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि जानकारी गराएका छौँ। विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। पहल त अहिलेसम्म कहीँबाट भएको छैन।
यसका साथै अहिले कर्णाली नदीले टिकापुर नगरपालिका वडा नम्बर 8 को बनगाउँ, श्रीलंका, अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढेको भन्दै त्यहाँका नागरिकहरू पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवालाहरूले बेलैमा सचेत हुन जरूरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
संखुवा सभामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। चट्याङ लागेर 5 खपन 8 पोखराङमा अलैची भट्टीमा अलैची केलाउँदै गरेका 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको एक बन्दरगाहमा रोकिराखिएको विदेशी ध्वजावाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको र 5 जना बेपत्ता भएको चिनिया संचार माध्यमले जनाएका छन्। पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गोमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ। सीसीटीभीका अनुसार जहाजमा चालक दलका सदस्य सहित 42 कर्मचारी रहेका थिए। आग लागेपछि 12 जनालाई सकुशल उद्धार गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31 करोड 52 लाख आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड लाग्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो।
अहिलेसम्मको प्रारम्भिक नतिजा हो, यसलाई अन्तिम रूप दिन र हामीले पीडीएनए भनेर भन्छ विपद पछिको आवश्यकता मूल्याङ्कनको काम अझै गर्न बाँकी छ। यसका लागि हामीले विभिन्न प्रारूप तयार पारिरहेका छौँ। कसरी जाने, हामीले यसका लागि प्रश्नावली निर्माण गर्ने, विभिन्न उपसमितिहरू बनाउने, विभिन्न क्षेत्रहरू अझ बढी प्रष्ट रूपमा छुट्याउने कामहरू भइ नै रहेछन्। जुन प्रतिवेदन सार्वजनिक भएको छ यसले देखाएको के हो त भन्दा सबैभन्दा बढी क्षति पूर्वाधारको क्षेत्रमा भएको छ। 46% को हाराहारीमा यो जति क्षति भएको छ यो क्षतिमा सबैभन्दा डिजास्टरको इफेक्ट, डिजास्टरको प्रभाव, यो विपदको प्रभाव चाहिँ पूर्वाधारको क्षेत्रमा परेको छ भने त्यसपछि यो कृषि उद्योग लगायतका उत्पादनशील क्षेत्रमा परेको छ र त्यसपछि गएर सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा यो यसको असर परेको छ भन्ने देखाएको छ।
प्रतिवेदनले पुनर्निर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड र दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड खर्च हुने अनुमान गरिएको छ। जर्मनीले रसुवाको भोटेकोसी बाढी पीड़ितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि 80 लाख युरो प्रदान गरेको छ। सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्र मार्फत सहयोग प्रदान गरिएको नेपाल स्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यस अघि 5 लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो। बिहिबार नेपाली शेयर बजार परिसूचक नेफ्से 13.85 अङ्कले घटेको छ। अघिल्लो दिन पनि नेफ्से 15.43 अङ्कले घटेको थियो। बिहिबारको कारोबार पछि नेफ्से 2531 अङ्कमा कायम भएको छ। बुधबार 4 अर्ब 19 करोडको कारोबार भएकोमा बिहिबार 3 अर्ब 900 करोडको कारोबार भएको छ।
वहाँ हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार अजय बमबाट।
नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एसिसी प्रिमियर कप अन्तर्गतको सेमी फाइनलमा ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। यो सँगै एसिया कप नजिक रहेको नेपालले संयुक्त अरब इमिरेसन युएसँग खेल्नेछ। युएले दोस्रो सेमी फाइनलमा हङकङलाई 7 विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। नेपालले ओमनलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमन 28.1 ओभरमा 60 रनमा अल आउट भयो। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंहरीले 3-3 विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टसारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रनको युगफल मनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंहरीले सर्वाधिक 51 रन बनाए। त्यस्तै बसिर अहमदले 47 रन बनाउँदा देव खनालले 13 रन तथा आसिफ शेखले 11 रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दूर अङ्कमा रन बनाउन सकेनन्। नेपाल भलिबल लिग एनभीएलको लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वारिसलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा कर्णाली शिवराजले मधेश वारिसलाई 25-20, 21-25 र 25-19 पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णालीले अब प्लेअफमा काठमाडौँसँग खेल्नेछ। यी दुवै टोली मध्ये विजय टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासलाई 3-1 हराएको थियो।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.6, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.6, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, पोखराको अधिकतम 29.6, न्यूनतम 22.8, वर्षा 5.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 23.5, वर्षा 45.3 मिलिमिटर, र दिपायलको अधिकतम 33, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 8.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोशी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने आकलन। नुवाकोट स्थित ताँदी खोलाको पुल पुननिर्माण गरी संचालनमा। धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सड़क सम्पर्क जोड़ियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक शाह नियुक्त। चीनमा कार्गो जहाजमा आगो लाग्दा 25 जनाको मृत्यु। र ओमानलाई 87 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनल प्रवेश उपाधिका लागि शनिबार युएईसँग प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।